नेपाल दर्पणमा साथी अर्जुन पोखरेलसँगै रुबिना श्रेष्ठको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
एमाले संघको पार्टी एकतालाई चाँडै टुङ्ग्याउने गरी माओवादीले तयारी थाल्यो। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज पनि नेतृत्वको चरको आलोचना, पर्सिसम्मका लागि बैठक स्थगित।
भक्तपुरको ठिमीमा 300 शैयाको छाती रोग विशेषज्ञ अस्पताल बन्ने। जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा बच्चा गुमाउनु परेको सुत्केरीको गुनासो।
पाल्पाको तानसेनबाट शुरू भएको पालपाली ढाका ओझेल पर्दै कामदार कच्चा पदार्थ अभावका कारण पालपाली करुवा पनि संकटमा।
पृथकतावादी नेताहरूलाई हिरासतमा राख्ने अदालतको आदेशपछि स्पेनको क्याटलन क्षेत्रमा प्रदर्शन। प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा हान्दा 20 घाइते।
र सुदूरपश्चिम 11 दोस्रो राजश्री जनक कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा चौथो कटारी गोल्ड कपमा सहारा क्लब पोखराको विजय शुरूआत।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा उजुरी गर्नुपर्दछ। वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% क्षतिपूर्ति पीड़कबाट फिर्ता पाउनेछन्। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावर कम्पनीलाई बुझाई अनिवार्य भरपाई लिनुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01442397 र 478722 छ वा वेबसाइट www.peopleforum.org.np मा सम्पर्क गर्न सक्नुहुनेछ।
वैदेशिक रोजगार प्रबन्धन बोर्डसँगको सहकार्य र गभर्नेन्स फेसिलिटीको सहयोगमा पिपुल फोरमद्वारा सञ्चालित कानूनी सहायता कार्यक्रम।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। माओवादी केन्द्रले नेकपा एमालेसँगको पार्टी एकतालाई चाँडै टुङ्ग्याउने गरी तयारी शुरू गरेको छ। माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालय बैठकले चैत महिनाभित्रै पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी तयारी थाल्ने निर्णय गरेको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास कुमलटारमा आज बसेको बैठकले केही दिनभित्रै एकता समायोजन समितिको बैठक बसी एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेको छ। यस्तै नेकपा माओवादी केन्द्रले सातवटै प्रदेशका इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। माओवादी केन्द्रको आज बसेको केन्द्रीय कार्यालय बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी हेरफेर गरेको हो। प्रदेश नम्बर 1 राम कार्की, 2 विश्वनाथ शाह, 3 हितमान साक्यर, 4 हितराज पाण्डे, 5 मणि थापा, 6 जनार्दन शर्मा र प्रदेश 7 लेखराज भट्टलाई नयाँ इन्चार्ज तोकिएको छ। यसअघि जिम्मेवारीमा रहेका मध्ये प्रदेश 1 इन्चार्ज गोपाल किराँतीले माओवादी पार्टी छोडिसक्नु भएको छ। यसैगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको नयाँ अवसर प्राप्त भएकाले एकताबद्ध भएर अगाडि बढ़न आह्वान गर्नुभएको छ। रोल्पा काठमाडौँ सम्पर्क मञ्चले आज राजधानीमा गरेको सम्मान कार्यक्रममा सम्बोधन गर्दै उहाँले परिवर्तनको प्रतीकका रूपमा रहेको रोल्पाली अभियानलाई बचाई राख्न एकताबद्ध हुनुपर्ने बताउनुभयो।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज पनि सदस्यहरूले धारणा राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकमा नरहरि आचार्य, दिलेन्द्र प्रसाद बडु, कल्याण कुमार गुरूङ लगायतका नेताहरूले आफ्नो धारणा राखेको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो। आज बोल्ने केन्द्रीय सदस्यहरूले पनि महाधिवेशन सम्पन्न भएको 2 नागी सभा समेत सभापति शेरबहादुर देउवाले कार्यसमितिलाई पूर्णता दिन नसकेको, सभापतिको कार्यशैलीका कारण चुनावमा पार्टीले पराजय भोगेको भन्दै देउवाको आलोचना गरेका छन्। यसैबीच आजको बैठकमा केन्द्रीय सदस्यहरू गुरूराज घिमिरे, वीरबहादुर बलायर, हरिप्रसाद नेपालले पनि आआफ्नो धारणा राखेका छन्। चुनावमा पार्टीको हारको समीक्षा गर्न केन्द्रीय सदस्यहरूले बैठक राख्न दबाव दिएपछि सभापति देउवाले हिजोदेखि केन्द्रीय समिति बोलाउनु भएको छ। बैठक पर्सि सोमबार बस्ने गरी स्थगित भएको छ।
प्रदेश नम्बर 2 मुख्यमन्त्री लालबाबु राउतले तोकिएको समयमै गुणस्तरीय काम नगर्ने ठेकेदारलाई कार्यवाही गर्ने चेतावनी दिनुभएको छ। प्रदेश नम्बर 2 निर्माण व्यवसायी महासंघको कार्यालय उद्घाटन गर्दै मुख्यमन्त्री राउतले सरकारले निकालेको टेण्डर भन्दा कम रकममा टेण्डर स्वीकार गर्ने र समयमै काम नगरी भाग्ने ठेकेदारलाई कुनै पनि हालतमा नसार्ने चेतावनी दिनुभएको हो। विकास निर्माणका काममा हुने ढिलाइ र गुणस्तरहीन काम आफ्ना लागि अस्वीकार्य हुने भन्दै मुख्यमन्त्री राउतले मापदण्ड विपरीत काम गर्नेलाई प्रदेश नम्बर 2 टेक्न पनि नदिने दावी गर्नुभयो।
भक्तपुरको ठिमीमा 300 शैयाको छाती रोग विशेषज्ञ अस्पताल बन्ने भएको छ। राष्ट्रिय क्षयरोग केन्द्र ठिमीले सबै तहको सक्रिय नेतृत्वको प्रतिबद्धता, क्षयरोग मुक्त नेपालको सुनिश्चितता भन्ने नाराका साथ आज गरेको विश्व क्षयरोग दिवस कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या राज्य मन्त्री पद्मा कुमारी अर्यालले अस्पताल भवनको शिलान्यास गर्नुभएको हो। 29 करोड रुपियाँको लागतमा 300 शैयाको छाती रोग विशेषज्ञ अस्पताल 3 वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ। कार्यक्रममा राज्य मन्त्री अर्यालले संविधान कार्यान्वयन गर्ने दायित्व सरकारमा आएकोले संविधानमा व्यवस्था भए अनुसारको मौलिक अधिकारलाई सुनिश्चितता गर्ने बताउनुभयो। कार्यक्रममा स्वास्थ्य सचिव डाक्टर पुष्पा चौधरीले क्षयरोग उन्मूलन गर्न सबै क्षेत्रको सक्रियता चाहिने भन्दै स्वास्थ्य केन्द्रसम्म आउन नसकेका क्षयरोगका बिरामीलाई खोजेर उपचारमा ल्याउन पनि आग्रह गर्नुभयो। नेपालमा प्रत्येक वर्ष 45,000 नयाँ क्षयरोगीको बिरामी थपिने गरेको र यो आर्थिक वर्षमा मात्रै 31,764 नयाँ क्षयरोगीका बिरामी पत्ता लगाएर उपचार गरिएको क्षयरोग केन्द्रले जनाएको छ। क्षयरोगका कारण नेपालमा वर्षेनी 6,000 भन्दा धेरैको ज्यान जाने गरेको छ।
जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा बिरामी मर्कामा परेका छन्। अस्पतालमा कार्यरत डाक्टर विदामा बसेपछि बिरामीको उपचारमा समस्या भएको हो। जिल्ला अस्पताल बझाङमा 4 जना डाक्टरको दरबन्दी रहेको भए पनि 3 जना डाक्टर विदामा बसेका र जिल्ला अस्पतालका कार्यालय प्रमुख डाक्टर अनुप्रेग्मी अस्पतालकै प्रशासनिक काममा व्यस्त हुने भएपछि बिरामीलाई समस्या भएको हो। अस्पतालमा पर्याप्त डाक्टर नहुँदा आफूले बच्चा गुमाउनु परेको खप्तर छन्ना गाउँपालिका वडा नम्बर 3 का 19 वर्षीय सुनिता जोशीले गुनासो गर्नुभयो। छान्ना स्वास्थ्य चौकीमा सुत्केरी हुन नसकेपछि छान्ना स्वास्थ्य चौकीले जिल्ला अस्पतालमा रिफर गरेको थियो। अस्पतालमा डाक्टर नरहेको भन्दै प्रशासनले डडेलधुरा पठाएको तर पैसा अभावका कारण आफू जान नसकेकाले बच्चा मरेको जोशीले बताउनुभयो। यसैबीच खोटाङमा 114 जना आँखाका बिरामीको शल्यक्रिया गरिएको छ। अस्तिदेखि शुरू शिविरमा आँखामा जालो पर्ने, मोतियाबिन्दु लगायतका बिरामीको पनि उपचार गरिएको छ।
नेपाली सेनाको सिपाहीको लागि भएको परीक्षामा काठमाडौँमा 11 जना नक्कली परीक्षार्थी भेटिएका छन्। नेपाली सेनाको सिपाही पदपूर्तिको लागि लोकसेवा आयोगले लिएको परीक्षामा एउटाको परीक्षा अर्कैले दिएको पाइएको लोकसेवा आयोगले जनाएको छ। लोकसेवा त्योमाथि पनि सेनाको पदपूर्तिका लागि भएको परीक्षामा नक्कली परीक्षार्थी भेटिएको यो पहिलो घटना भएको लोकसेवाका एक कर्मचारीले उज्यालोलाई जानकारी दिए। आज भएको परीक्षामा अहिलेसम्म 11 जनाको परीक्षा अर्कैले दिएको पाइएको छ। तिनगुनेको सीआईटी कलेजमा रहेको केन्द्रबाट मात्रै 9 जना पक्राउ परेको एक कर्मचारीले जानकारी दिए। यस्तै नयाँ बानेश्वरको रत्न राज्यलक्ष्मी उच्च मावि केन्द्रबाट 2 जना पक्राउ परेका छन्। 9 वटा केन्द्रमा भएको परीक्षामा थप नक्कली परीक्षार्थीले परीक्षा दिएको हुन सक्ने भएकोले अनुसन्धान भइरहेको लोकसेवा आयोगले जनाएको छ।
काठमाडौँ उपत्यकाका नदी र चक्रपथ सफाई गरी आज 11 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। बागमती सफाई महाअभियानको 254 हप्तामा आज पशुपति क्षेत्रस्थित गुहेश्वरी मन्दिर अघिको नदी किनारमा सफाई गरी 3 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको हो। यस्तै गुहेश्वरी माथिको बागमती सफाईको 215 हप्तामा एभरेस्ट पेट्रोल पम्प मुनिको नदी क्षेत्रमा सफाई गरी 1 मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ। सफाईसँगै नदी किनारको बगैंचा पनि गोडमेल गरिएको पुडासैनी मैत्री समाजका अध्यक्ष उत्तम पुडासैनीले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
तपाईँ हामी सबै मिली गरौं एउटै इच्छा, छोरा र छोरीलाई बरोबरी शिक्षा, कोहीलाई काखा कोहीलाई पाखा रूढीवाद त्यागौं, चुलो चौको मात्र होइन संसार नै ढाकौं। आमा नारी छोरी नारी श्रीमतीनी नारी पढ्न नछुटुन है कोही गरौं खबरदारी।
युएसए आईडी को आर्थिक सहयोगमा सञ्चालित हरियो वन कार्यक्रमद्वारा जनहितमा जारी सन्देश।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले नेकपा माओवादी केन्द्रद्वारा एमालेसँगको पार्टी एकतालाई चाँडै टुंग्याउने गरी तयारी शुरू, कांग्रेस बैठकमा आज पनि नेतृत्वको चर्को आलोचना, पर्सीसम्मका लागि बैठक स्थगित, भक्तपुरको ठिमीमा 300 शैयाको छाती रोग विशेषज्ञ अस्पताल बन्ने, जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा बच्चा गुमाउनु परेको सुत्केरीको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
सालमा नेपालमै पहिलोपटक तानसेनबाट शुरू भएको पालपाली ढाका अहिले ओझेलमा पर्दैछ। कामदारको अभाव, कच्चा पदार्थ पाउन मुस्किल लगायतका कारण ढाका मात्रै होइन देश विदेशमै चिनिएको पालपाली करुवा पनि संकटमा परेको छ। पाल्पाबाट उज्यालो सहकर्मी देव पचभैयाको रिपोर्ट।
12 सालबाट सिकेको हो, यहाँ उद्घाटन गरेको 15 सालमा हो, 2015 सालमा। अब सबैले छोडेर जानुभयो, तैँले गरेर खा भनेर म पनि अब जाने बेला नभएसम्म त अर्काको मुख टाक्न भएन नि बाबु।
81 वर्षीय पूर्णमाया महर्जन काठले बनाएको चर्खा घुमाउँदै धागो बेर्दै हुनुहुन्छ। 2015 सालमा पूर्णमायाका स्वर्गीय श्रीमान गणेशमान महर्जनले पाल्पामा ढाकाको व्यवसाय सुरु गर्नु भएको थियो।
मान्छे अब पहिला जस्तो काम गर्ने पनि छैन, स्टाफै पाइन्न, कोही आउँदैनन्, कोहीले गाह्रो छ भन्छन्, कोहीले भर्खर सिकेर जान्छन्, आफ्नै घरमा गर्छ।
कुनै बेला 500 बढी कामदारलाई रोजगारी दिनुभएकी पूर्णमायालाई बिहे व्रतबन्ध हुँदा ढाकाको चोलो खास्टो किन्न लाइन लागेको दृश्य अहिले पनि सम्झनामा छ।
अब बुढाले सिकाएको काम गर्नै पर्यो बा, के गरौँ।
जागिरे श्रीमानसँगै भारतको दिल्ली पुग्नुभएकी पूर्णमायाले झन्डै 2 वर्षको बसाइमा चर्खा बेर्ने र हाते तान बुन्ने सिप सिकेर तानसेन फर्किनु भएको थियो।
कारखाना नहुनेले पनि पालपाली भनेर बेच्छ, काठमाडौँ गोरखपुरको ल्याउँछ। मैले भने त्यसो नगरिदिऊ, हेर जनतालाई नठग, जहाँको हो उहीँको भनेर बेच, कसैले त्यो फटाहरू चाहिँ काम नगर भन्छु, के अरे मान्दैन।
पाल्पा चिनाउने ढाका जस्तै पालपाली करुवा पनि अहिले संकटमा छ। देश विदेश भरि कहलिएको करुवा कच्चा पदार्थ र कामदारको अभावसँगै हराउन थालेको हो। पहिले टक्सा टोलका 25 बढी घरमा उत्पादन हुने पालपाली करुवा अहिले 3 घरमा सीमित भएको छ। पालपाली करुवा उद्योगका प्रोपराइटर उत्तम कुमार बज्जाचार्य:
कामदारको कमीले गर्दाखेरि करुवा उद्योगै लोप हुन लागिसकेको छ। अब भन्ने हुन्छ कि हाम्रो साथीहरूले हामी तालिम दिन चाहन्न भन्नुहुन्छ, हामीले तालिम दिन भने चाहने भने कि तालिम दिएर उहाँहरूलाई काम सबै हामीले आफै दिने, त्यस्तो कुरा पनि हाम्रो यो अलिकति फोहोर काम भएको हुनाले तालिम लिनै मान्छेहरू आउनुहुन्न। कहिले काँस नपाउने, कहिले कोइला नपाउने, भविष्य राम्रो भए पनि काम गाह्रो भएको हुनाले मान्छेहरूको कमीले गर्दाखेरि बनाउनै सकेको छैन।
ढाका र करुवा दुवैको माग बढी भए पनि उत्पादन हुन नसकेको भन्दै घरेलु तथा साना उद्योग कार्य पाल्पाका उद्योग अधिकृत बालकृष्ण गैरी भन्नुहुन्छ, फेरिएको प्रविधिसँगै ढाका र करुवालाई आधुनिकीकरणसँगै सिप हस्तान्तरणको आवश्यक छ।
कार्यालयको तर्फबाट ढाकालाई जसरी प्रविधि हस्तान्तरण गरेका छौँ, करुवामा चाहिँ यो तालिम सञ्चालन गर्ने भन्ने क्रममा हामी सफल हुन सकेका छैनौँ। तर ढाका उद्यमीहरूलाई चाहिँ प्रोत्साहन अथवा प्रवर्धन गर्नलाई यो प्रविधि हस्तान्तरण गर्ने कार्यक्रम घरेलु कार्यालय मार्फत पनि लागू गरेका छ। त्यस्तो अवस्थामा हामी 20% उद्यमीको सहभागिता र 80% कार्यालयले बिहोरेर उहाँहरूलाई चाहिने मेसिन औजारहरू उपलब्ध गराइरहेका छौँ र चालु आर्थिक वर्षमा पनि त्यो प्रोसेस अगाडि बढिरहेको अवस्था छ।
रिपोर्टपछि अब खबरकै सिलसिला। नेपाल विद्युत प्राधिकरणले झण्डै 3,500 मेगावाट क्षमताका जलाशययुक्त आयोजनाको अध्ययन प्रक्रिया अघि बढ़ाएको छ। प्राधिकरणले दूधकोशी, तमोर, माथिल्लो अरूण, उत्तर गंगा र आँधी खोला जस्ता ठूला क्षमताका आयोजना अध्ययन प्रक्रिया अघि बढ़ाएको हो। ती आयोजना मध्ये केहीको प्रारम्भिक अध्ययन भइसकेको छ भने केहीको अध्ययन चलिरहेको छ। यसका लागि प्राधिकरणले अरूण नदीमा आयोजना स्थल रहेको माथिल्लो अरूण जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन डीपीआर तयार पारिसकेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो।
क्रसर उद्योगको दादागिरी बढ़ेको भन्दै सर्लाहीको बागमती नगरपालिका 12 कर्मैयाका नागरिकले आन्दोलन थालेका छन्। कर्मैयामा रहेको जोर गणेश क्रसर र हरिओम क्रसर उद्योगका कारण गाउँमा प्रदूषण बढ़ेको, सड़कको बिजो भएको, क्रसरले गाडेका बिजुलीका पोल अव्यवस्थित हुँदा करेन्ट लाग्ने लगायतका समस्या भएको भन्दै उनीहरूले गएको बुधबारदेखि धरना शुरू गरेका हुन्। यो बारेमा प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय कर्मैयामा जानकारी गराउँदा पनि सुनवाई नभएको क्रसर पीड़ित संघर्ष समितिका अध्यक्ष नवीन काफ्लेले जानकारी दिनुभयो।
म्याग्दीको बेनी जोमसोम कोरला सड़क खण्ड अन्तर्गत बेनी नगरपालिका 9 गलेश्वरमा राहुघाट नदीमाथि बनेको बेलीब्रिज जीर्ण बन्दै गएको छ। जीर्ण पुलको मरमतका लागि सड़क विभाग बेनी जोमसोम कोरला सड़क आयोजनालाई जानकारी गराउँदा समेत मरमत नभएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
इलाममा आजदेखि पहिलो चन्द्रपाल ढाप पोखरी महोत्सव शुरू भएको छ। रामनवमीमा ढाप पोखरी जाउँ, आन्तरिक पर्यटन प्रवर्धनमा सहयोग पुर्याउँ भन्ने मूल नाराका साथ महोत्सव शुरू भएको हो। महोत्सवमा सहभागी पर्यटकका लागि झण्डै 60 घरमा होमस्टे राखिएको महोत्सव संयोजन समितिका अध्यक्ष दिलीप गुरुङले जानकारी दिनुभयो।
जनकपुरमा मापदण्ड विपरीत बनाइएका घरहरूलाई आजदेखि डोजर लगाएर भत्काउन शुरू गरिएको छ। जनकपुर उपमहानगरपालिकाभित्र सड़कमा पर्ने घरहरू हटाउन आग्रह गरे पनि घरधनीले नटेरेपछि डोजर लगाएर भत्काउन थालिएको हो। जनकपुरमा एडीबी परियोजना अन्तर्गत 1,90,00,000,000 रूपियाँ बजेटमा सड़क विस्तार र ढल निर्माणको काम भइरहेको छ। त्यसमध्ये 10 किलोमिटर सड़क विस्तार र 20 किलोमिटर ढल निर्माणको काम भइरहेको हो।
यस्तै मुसहर समुदायमाथि ज्यादती भएको भन्दै मुसहर र दलित सम्बन्ध संस्थाले आज काठमाडौँको माइती घरमा संयुक्त प्रदर्शन गरेका छन्। सुनसरी दुबई दुहबी 11 दुहबीमा मुसहरको घर डोजर लगाएर भत्काएको, सप्तरीको राजविराजमा 60 परिवार मुसहर समुदायका महिलालाई कुटपिट गरिएको भन्दै उनीहरूले प्रदर्शन गरेका हुन्। स्थानीय सरकारबाट आफ्नो समस्याको सुनवाई नभएपछि घटनाका पीड़ित मुसहरहरू काठमाडौँ आएर प्रदर्शन गरेका हुन्।
पर्याप्त शौचालय नै निर्माण नभई सोलुखुम्बु जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी थालिएको छ। जिल्लाको अधिकांश घरधुरीमा शौचालय निर्माण नै नहुँदै जिल्लास्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समितिले जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गर्ने तयारी थालेको हो। जिल्लाका अरू स्थानीय तहहरू खुल्ला दिशामुक्त भए पनि सोलु दुधकुण्ड नगरपालिकाका केही वडा भने खुल्ला दिशामुक्त घोषणा गर्न सूचकहरू पर्याप्त नभएको सरोकारवालाको भनाइ छ।
मेरो पनि भन्नु छ।
दैलेखमा श्रीमानले श्रीमतीलाई हिंसा गरी घाइते बनाएको खबर उज्यालो अनलाइनमा पढेर राजन अम्गाईले फेसबुकमा लेख्नु भएको छ। यस्तो खबर सुन्दा चाहिँ नेपालमा फाँसीको सजाय हुने व्यवस्था किन भएन जस्तो लाग्छ। यस्तालाई त फाँसीको सजाय नै दिनुपर्छ कि।
यही विषयमा सुमन सिग्देलको ट्वीट छ, कानून बमोजिम कड़ा कार्यवाही होस्। महिलामाथि हुने हिंसाका विरूद्धमा सरकार संवेदनशील हुन जरूरी छ। केही महिलाहरू नेतृत्वमा त पुगेका छन् तर समाजको ऐना भने फेरिएको छैन। महिला अझै सक्षम र सबल हुन जरूरी छ।
फरक विषयमा टेकेन्द्र मल्लले ट्वीट गर्नुभएको छ, कर्णाली र दुर्गमका नागरिकलाई औषधि उपचारको क्रममा आउँदा जाँदा हवाई टिकट पाउन निकै मुस्किल हुन्छ। टिकट दलाल मार्फत जति पनि भेटिन्छ यसरी त सर्वसाधारण नागरिकले कसरी टिकट पाउने। यो क्षेत्रमा अनलाइन विधि मार्फत टिकट वितरण गर्ने प्रणालीको विकासका लागि सरकारले ध्यान दिँदा हुन्थ्यो कि।
सरकारले निजामतीतर्फका केही कर्मचारीलाई स्वैच्छिक अवकाश दिने विषयमा बीपीएच पौडेल हाम्रो फेसबुकमा लेख्नुहुन्छ, कुन आधारमा स्वैच्छिक अवकाश दिने? यो भ्रष्टाचारीको उम्कने बाटो पनि हुन सक्छ। उसले कतै अकुत सम्पत्ति कमाएर जागिर छोड्न खोजेको पो हो कि? छानबिन गरेर मात्रै अवकाश दिने व्यवस्था मिलाइयोस्।
अनि रजक खान हाम्रो फेसबुकमा लेख्नुहुन्छ, ललितपुर सातो बाटो एन्फा कम्प्लेक्स जाने बाटोको दायाँ बायाँ जताततै फोहोर सरिएको छ। यहाँ मात्र होइन, दिनौ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता तथा सेमिनार आयोजना हुने धेरै ठाउँको हालत यस्तै छ। यस्तो दृश्यले देश विदेशमा कस्तो टीका टिप्पणी हुन्छ होला, यसमा सम्बन्धित निकायको बेलैमा ध्यान जाओस्।
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू मदन पौड्याल र सुजाता खत्री। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
At MiraJob, we understand your professional goals are yours and yours only. So you can be confident that searching and applying for your next career opportunity is 100% confidential and secure. To us, it's about you.
Register with MiraJob.com today.
Chasma banaune talimko lagi bharna khulyo.
पीटीईभीटीबाट सम्बन्धन प्राप्त हुम्ले नेपाल ट्रेडिङ कम्पनी प्रालीमा 3 महिने सिपमूलक तालिम जुनियर अप्टिकल डिस्पेन्सरमा सीमित कोटा भएकोले समयमै सम्पर्क गर्नुहोला। योग्यता कम्पनीमा 10 कक्षा पास।
तालिम पश्चात उत्कृष्ट प्रशिक्षणार्थीलाई रोजगारको समेत व्यवस्था छ। तालिम पश्चात प्राप्त हुने अन्य अवसरहरू,
आँखा अस्पतालहरूमा वा चस्मा उद्योगहरूमा रोजगारीको अवसर,
विदेशमा रोजगारको अवसर,
चस्मा व्यवसायमा स्वरोजगारको अवसर,
चस्मा व्यवसाय गर्न इच्छुकलाई सञ्चालनका लागि सहयोग दिने। विस्तृत जानकारीका लागि
होमली नेपाल ट्रेडिङ, ताम्राकाट प्लाजा, हनुमान ढोका, काठमाडौँ।
फोन 0142423842
मोबाइल 98511838997 98510349292
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया जलबिन्दु र पर्दाको शल्यक्रिया भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की फोन नम्बर 01-4032-961 वेबसाइट दृष्टि आई डट ओआरजी अन्य शाखाहरू विश्व ज्योतिमल जमल चाबैल मेडिकेयर सँगै तथा बिर्तामोड र बिरग दृष्टि आँखा केन्द्र
सबैका लागि दृष्टि सबैका लागि दृष्टि
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
नेपाल दर्पणमा अब विदेशको खबर। स्पेनको स्वायत्त क्षेत्र क्याटलानमा विरोध प्रदर्शन चर्किएको छ। स्पेनी सर्वोच्च अदालतले पृथकतावादी नेताहरूलाई हिरासतमा राख्न आदेश दिएपछि त्यसको विरोधमा क्याटलानमा प्रदर्शन चर्किएको हो। क्याटलान राजधानी बार्सिलोनाको संघीय भवन परिसरको प्रदर्शन उग्र भएपछि प्रहरीले पानीको फोहरा प्रयोग गर्दा 20 जना घाइते भएका छन्। क्याटलान क्षेत्रका 25 जना नेताहरूले राज्यद्रोह गरेको र केन्द्र सरकारको निर्देशन अवज्ञा गरेको मुद्दामा सर्वोच्च अदालतले सुनवाई अघि बढाएको बीबीसीले जनाएको छ। अभियोग प्रमाणित भएमा नेताहरूमाथि 30 वर्षसम्मको जेल सजाय हुन सक्नेछ। उनीहरूमाथि जनमत संग्रह गराएर देशलाई विभाजन गर्न खोजेको अभियोग पनि छ। त्यस जनमत संग्रहलाई केन्द्र सरकारले भने मान्यता दिएको थिएन।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। सुदूरपश्चिम 11 सर्लाहीको बागमतीमा चलिरहेको दोस्रो राजर्षी जनक कप प्रतियोगिताको सेमी फाइनलमा पुगेको छ। आज भएको खेलमा पेनाल्टीमा जौलाखेल युथ क्लबलाई 5-4 हराउँदै सुदूरपश्चिम अन्तिम चारमा पुगेको हो। प्रतियोगिताको विजेताले 5,00,000 र उपविजेताले 3,00,000 रूपियाँ पुरस्कार पाउनेछन्।
उदयपुरको कटारीमा आजदेखि शुरू भएको चौथो कटारी गोल्ड कप फुटबलमा सहारा क्लब पोखराले विजयी शुरूआत गरेको छ। आज भएको खेलमा घरेलु टोली कटारी 11 2-0 हराएर सहारा सेमी फाइनलमा पुगेको हो। सहाराका लागि दुवै गोल अजित गुरूङले गरे। भोलि बनेपा बोइज काभ्रे र गोर्खा बोइज रूपन्देही बीच खेल हुनेछ। प्रतियोगिताको विजेताले 5,00,000 र उपविजेताले 2,50,000 रूपियाँ पुरस्कार पाउनेछन्।
र आउँदो शनिबारदेखि धनगढ़ीमा हुने दोस्रो धनगढ़ी प्रिमियर लीग डीपीएलको लागि काठमाडौँ गोल्डेन्सले 2 विदेशी खेलाड़ी अनुबन्ध गरेको छ। गोल्डेन्सले भारतीय खेलाड़ी जय किशन कोलसावाला र सन्नी पटेललाई टोलीमा अनुबन्ध गरेको हो। उनीहरूलाई अनुबन्ध गर्न आउने जाने बाहेक 6,00,000 रूपियाँ खर्च भएको काठमाडौँ गोल्डेन्सले जनाएको छ। डीपीएलमा 6 टीमले 2 विदेशी खेलाड़ी राख्नुपर्ने प्रावधान छ। प्रतियोगिताको विजेताले अहिलेसम्मकै सर्वाधिक 25,00,000 रूपियाँ पुरस्कार पाउनेछ। खेल खबरसँगै खबरको सिलसिला यति नै। आज शनिबार, सधैँको शनिबार जस्तै रंगदर्पणको पालो। आजको रंगदर्पण लिएर आइपुग्नु भएको छ साथी विष्णु विश्वकर्मा।
आजको रंगदर्पण युवा गजलकारमा केन्द्रित छ।
पहिला ढोका बन्द गरेर नानीहरू ससाना भित्र, त्यसपछि आगो लगाइएको हो खरको छाना भित्र। मलाई भोकाएकै अभियोगमा जेल चलान गरियोस्। कम्तीमा खान त पाइन्छ झ्यालखाना भित्र, कम्तीमा खान त पाइन्छ झ्यालखाना भित्र। फर्किँदा यो मुटुलाई सिरिया बनाएर फर्किनेछन्, जो गुलाब बनेर आएका थिए यो सिमाना भित्र।
युवा गजलकार भरत प्रमोद दाहाल दैलेख घर भएका दाहाल सुर्खेतमा अध्ययन र काम गर्दै गर्दा गजल लेखनमा सक्रिय भएसँगै धेरै युवामा परिचित हुनुहुन्छ। दैलेखकै अर्का गजलकार खगेन्द्र आचार्य अटल पनि युवाहरूका प्रिय गजलकार हुनुहुन्छ। देखे भोगेको कुरालाई सिर्जनामा उतार्ने अटल समाजका यथार्थलाई समेटेर बोलीचालीका भाषा प्रयोग गरी लेख्ने गजलकारका रूपमा चिनिनुहुन्छ।
फेरि उसैले मुटुदान गर्ने बाचा गरेर फर्कियो, जो सामान्य ज्वरोमा सिटामोल बन्न सक्दैन, आज मनमा बस्यो मन भूगोल बन्न सक्दैन। चमकदार कपडाको काम पनि शरीर छोप्नु हो, बुझिराख इज्जत छोप्नलाई खोल बन्न सक्दैन।
गजलको राजधानी भनेर चिनिने मध्यपश्चिमका धेरै जिल्ला अहिले कर्णाली प्रदेशमा छन्, जहाँका प्राय युवा अध्ययन र कामका सिलसिलामा सुर्खेत झरेपछि केही साहित्यिक जमघटका क्रममा गजल लेखनमा सक्रिय बन्ने गरेका छन्। समाजको जल्दो बल्दो विषयलाई समेटेर साहित्यिक सिर्जना गर्ने युवाका गजलमा नागरिकका पीड़ा, प्रदेशको दुःख र देशको गरिबी दुरुस्तै भेटिन्छ। अर्का गजलकार एसके भट्टराई।
छोरा बुहारी छुट्टिएको साँझ आमालाई छोराले खाना पाएन कि भनेर चिन्ता लाग्छ। श्रृङ्गार गरेर बाहिर ननिस्किनु प्रिया, मन्दिरमा पनि शिवजीको आँखा लाग्छ। एउटा चुतिया यो देशको सरकार भइहाल्यो, एउटा चुतिया यो देशको सरकार भइहाल्यो, अर्को यो जिन्दगी पनि बहुत चुतिया लाग्छ।
अछामका गजलकार पहल असीम थापा।
मृत्युको दोसल्ला उडाई पर्खिरहेछ, हत्यारा जस्तो बनेर पर्खाई पर्खिरहेछ। अक्षरको सट्टामा कवास सिक नानी नानी, अक्षरको सट्टामा कवास सिक, समय गोला बारुद बनाई पर्खिरहेछ। ए मान्छे अब गर्दन थाप्न तयार हो, ए मान्छे अब गर्दन थाप्न तयार हो, यहाँ मन्दिर बनाएर कसाई पर्खिरहेछ।
रदीप काफिया र शिरहरूको तालमेल मिलाएर जोशपूर्ण ढंगले वाचन गरिने साहित्यिक विधा गजल हो। साहित्यकार मोतीराम भट्टले भारतबाट भित्र्याएको गजल छोटो मिठो र थोरै शब्दमा धेरै वास्तविकता समेट्ने विधाका रूपमा पनि चिनिन्छ। रदीफ र काफियामा चुटिला शब्द अनि शेरहरूमा खदिला वाक्य मिलाएर लेखिएका गजल जति उत्कृष्ट हुन्छन् वाचन गर्दा त्यति नै मिठास पनि सुनिन्छन्। गजलकार तथा गजल कार्यक्रम प्रस्तुता महेन्द्र चन्द महासागर।
खै किन हो उसले आफ्नो मन्दिरको भित्र बाउ जलेको थोरै खरानी राखेको छ। जसले यो धरतीमा सिन्का भाँचेको छैन उसैले आकाश माथि लगानी राखेको छ। अचेल मलाई समयले निगरानी राखेको छ।
भौगोलिक समस्याका कारण अभाव र गरिबीले गिजुलेको कर्णाली प्रदेश साहित्यिक सिर्जनाका हिसाबले भने उर्वर मानिन्छ। विकट क्षेत्रमा जन्मिदा हुर्किदा अनि पढ्दै गर्दा भोगेका कतिपय दुःख व्यक्त गर्ने सजिलो छोटो र प्रभावकारी माध्यम गजल भएका कारण पनि युवाहरू गजल लेखनमा सक्रिय भएका हुन् भन्नुहुन्छ युवा मध्येका अग्रज गजलकार तथा पत्रकार युवराज शर्मा संगम।
छोटोमा आफ्नो कुराहरू अभिव्यक्त गर्नका लागि सबभन्दा सठिक माध्यमको रूपमा गजल भावनाले सायद अहिलेको युवा पुस्ताहरू यो गजलमा बढी प्रभावित भएको पनि देखिन्छ। अब यसमा पनि अझै धेरै यो संचार माध्यम सँग इन्टिमेसी भएका नजिक भएका युवाहरू ती संचार माध्यमले प्रस्तुत गर्ने गीत गजलका कार्यक्रमहरू जे जे छन् त्यतातिर बढी आकर्षित भएको चाहिँ नेपालको वास्तविकता त्यस्तो छ।
रुचि भइन्जेल लेखिने भए पनि थोरै साहित्यिक संस्था र धेरै व्यक्तिगत लगानी गर्नुपर्ने गजलमा निरन्तरता दिइरहन भने युवाहरूलाई गाह्रो छ। सक्रिय युवाहरूको गजल लेखनलाई निरन्तरता दिन सरकारले स्कूल क्याम्पसका पाठ्यक्रममै गजल समावेश गरी कार्यक्रम गरेर हौसला बढाउनु पर्ने बताउनुहुन्छ बाङ्मय चौतारी सुर्खेतका अध्यक्ष तथा साहित्यकार गणेश भक्त गौतम।
जुन युवामा चाहिँ गजलप्रतिको आकर्षण छ त्यो प्रस्तुत गर्नको लागि, अब त्यसलाई लिपिबद्ध गर्नको लागि, त्यसलाई लामो समयसम्म राख्नको लागि, त्यो व्यवस्था मिलाउनको लागि ती संघ संस्थाहरू जिम्मेवार हुनुपर्ने हुन्छ होइन। र तसर्थ स्कूलहरूमा क्याम्पसहरूमा र यस्ता संघ संस्थाहरूमा पटक पटक यस्ता कार्यक्रमहरू गर्ने र त्यसलाई लिपिबद्ध गरेर राख्ने चाहिँ व्यवस्था चाहिँ हुनुपर्छ।
खरानी उडाउँदै अर्को जोगी आयो, कमण्डलु चिम्टा र झोली पुरा नै, पानी भने बगी जान्छ खोली पुरा नै, आन्दोलन नयाँ शहीद नयाँ नयाँ बन्दुक पुरानै छ अनि गोली पुरानै।
अध्ययन र कामबाट बचेको समयलाई सदुपयोग गर्दै धेरैले गजल लेखे पनि युवाहरू व्यावसायिक बन्न भने सकिरहेका छैनन्। देश संघीय संरचनामा गएर प्रदेश र स्थानीय सरकार गठन भइसक्दा अब सरकारका साहित्यिक निकायले युवाका उत्कृष्ट गजललाई प्रोत्साहन गर्न आवश्यक छ, अनि मात्रै कवि तथा कथाकार जस्तै गरी गजलकार पनि व्यावसायिक बन्न सक्नेछन्।
प्रेम त व्यापार रहेछ, अरूको के बयान गरू, बेरू जु छ जिन्दगी घाटा हजारौं छन्, मुस्कुराए जिन्दगी पाटा हजारौं छन्, पित्तल किनेर सुन बेच्नेकै दुनिया होयो, हीरा हुदानी नबोल्ने लाटा हजारौं छन्, मुस्कुराए जिन्दगी पाटा हजारौं छन्।
रंगदर्पणसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
एमालेसँगको पार्टी एकतालाई चाँडै टुङ्ग्याउने गरी माओवादीले तयारी थाल्यो। काङ्ग्रेस केन्द्रीय समिति बैठकमा आज पनि नेतृत्वको चर्को आलोचना, पर्सिसम्मका लागि बैठक स्थगित।
भक्तपुरको ठिमीमा 300 शय्याको छाती रोग विशेषज्ञ अस्पताल बन्ने, जिल्ला अस्पताल बझाङमा डाक्टर नहुँदा बच्चा गुमाउनु परेको सुत्केरीको गुनासो,
पाल्पाको तानसेनबाट शुरू भएको पालपाली ढाका ओझेल पर्दै कामदार र कच्चा पदार्थ अभावका कारण पालपाली करुवा पनि संकटमा,
पृथकतावादी नेताहरूलाई हिरासतमा राख्ने अदालतको आदेशपछि स्पेनको क्याटलन क्षेत्रमा प्रदर्शन, प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहरा प्रयोग गर्दा 20 जना घाइते,
र सुदूरपश्चिम 11 दोस्रो राजश्री जनक कप फुटबल प्रतियोगिताको सेमी फाइनलमा चौथो कटारी गोल्ड कपमा सहारा क्लब पोखराको विजय सुरुवात।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो online.com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी सुरेश महर्जनसँगै हामी अर्जुन पोखरेल र रुबिना श्रेष्ठ पनि बिदा हुन्छौ। नमस्कार।